दुआ एक बीज है जिसे अल्लाह काश्त के वक्त तजर्रो से बढ़ाता है, और बंदे के पास इस सरमाया के सिवा कोई और सरमाया नहीं है, और यह सबसे बड़ा सबब है जिससे निजात की उम्मीद रखी जाती और आफताब को दूर किया जाता है। और जो शख्स अब्दाल का हम नशीन और साहिब हाल का हम गोश हो तो उसकी आंख इस नूर के देखने के लिए खोल दी जाती है और वो इसमें मौजूद पोशीदा रास का मुशाहिदा कर लेगा। जनाब इलाही के औलिया का हम नशीन कभी नामुराद नहीं होता, अगरचे वो चौपायों सा ही हो या वो उन फवान शबाब की मस्ती में हो, बल्कि वो बदल दिया जाता है और उसे उस पीर फरतूत की तरह कर दिया जाता है जिसकी जवानी घुल चुकी हो। बस खुशखबरी है उन लोगों के लिए जो मकबूलान इलाही की जगह पर धूनी रमाए बैठे रहते हैं और जो इनकी बातों को खालिस दिरहम और दिनार की तरह महफूज रखते हैं और उसे कंजूसों की तरह जमा करते हैं, और जो अल्लाह के बंदों की तहकीर पर अपने दिलों को दुलेर करते हैं और जो भी दिल में आए उसे गाली गलोच और यावा गोई की शक्ल में बक देते हैं, यकीनन यही वो कौम है जो ऐसी जरूरत दिखाने की वजह से अपने आप को, अपनी बीवियों को और अपनी नस्ल को तबाह करते हैं। वो खुद मर जाते हैं लेकिन अपने पीछे लानत का तौक छोड़ जाते हैं। वो चाहते हैं कि अल्लाह के नूर को बुझा दें लेकिन हक के सूरज को कैसे रोका जा सकता है और अल्लाह के नूर पर किस तरह पर्दा डाला जा सकता है। वो हक को छुपाने के लिए कोशिश करते हैं, क्या अल्लाह के नूर को भी छुपाया जा सकता है? क्या ये झूठ है? बल्कि उनके दिलों पर मोहर है। और जो लोग मुझे कबूल नहीं करते और अपने मुतल्लिक कहते हैं कि हम इस जमाने के उलमा हैं, वो दर हकीकत रहमान खुदा के दुश्मन हैं और खुदाए कहार की नाराजगी के करीब जा रहे हैं। वो अपने मुंह से 100 कलमे निकालते हैं लेकिन उनमें से एक कलमा भी मबनी बर तक्वा नहीं होता। ये है सीरत उन लोगों की जो कहते हैं कि हम उलमा हैं, हालांकि वो हक़ो हिदायत से दुश्मनी कर रहे हैं और हिलाकत की राह पर गामजन है। किसने उन्हें बता दिया कि वो नहीं मरेंगे और अल्लाह की तरफ लौट कर नहीं जाएंगे और उनसे उनके आमाल की बाजबुर्स नहीं की जाएगी? जालिमों को बहुत जल्द मालूम हो जाएगा कि वो किस पहलू लौटाए जाएंगे। बस ऐ बंदो, खड़े हो जाओ उस दिन से पहले कि वो तुम्हें हांक कर आखिरत की तरफ ले जाए। इसलिए तुम्हें चाहिए कि अपने रब को रिक्कत भरी आवाज से और सिसकियों और हिचकियों से पुकारो। कब्रों की तरफ रवाना होने से पेशतर अपने रब गफूर के सामने तौबा करते हुए पेश हो जाओ। शरीरों की सरजमीन में सफर मत करो, सिर्फ नेक लोगों से नशिस्त रखो और सादिकों की मईयत इख्तियार करो और तौबा करने वालों के साथ तौबा करो। अल्लाह की रहमत से मायूस ना हो और काफिरों की तरह अपने जन्नी ख्यालात को तूल ना दो और मुतकब्बिर लोगों की तरह एराज ना करो और रजील लोगों की तरह झूठ पर इसरार ना करो। क्या तुम नहीं देखते कि अगर मैं हक पर हुआ और तुमने मुझे कबूल ना किया तो फिर मुनकरों का क्या अंजाम होगा? मैं अपना मामला अल्लाह के सुपुर्द करता हूँ, वो मेरी और तुम्हारी दिली कैफियात को खूब जानता है। बहरहाल हम या तुम में से कोई एक लाजमन या तो वाज हिदायत पर कायम है या खुली गुमराही में पड़ा हुआ है। और मैं यकीनन देखता हूँ कि दुश्मन महज घुमंड और फसाद की वजह से मेरा इनकार कर रहे हैं। यकीनन उन्होंने मेरे रब के निशानात देखे, वहीं हम वो दुश्मनी में ही बढ़ते चले गए। क्या वो मौजूदा हालत और गुमशुदा बरकात नहीं देखते? क्या जमाना अपने हाल से एक ऐसे मुसले को नहीं पुकार रहा जो उसकी हालत की इसलाह करे और जो उस पर मुसीबत वारिद है उसे दूर करे? क्या खुली निशानियां जाहिर नहीं हो चुकी और वाज़े निशान रोशन नहीं हुए? और अब वो वक्त आन पहुंचा है कि जो कुछ जाता रहा था वो दिया जाए। हकीकत यह है कि उनके दिल तारीख हैं और उनके सीने तंग। ये कौम इंतहाई बदखुल्क और सख्त मिजाज है। इनके अखलाक ऐसी आग हैं जो अल्फाज की शक्ल में भड़कती है और उनकी बातें शोलों की मानिंद उड़ती हैं। उनके अंदर नरम दिली का कोई निशान बाकी नहीं रहा और मिस्कीनी के आंसुओं ने उनके रुखसारों को छुआ तक नहीं। वो मुझे काफिर करार देते हैं और मैं नहीं जानता कि किस बिना पर मेरी तकफीर कर रहे हैं। और मैंने तो सिर्फ वही कहा है जो कुरान में कहा गया है, और मैंने तो सिर्फ उनके सामने रहमान खुदा की आयात पढ़कर सुनाई है। ये बात इफ्तरा नहीं बल्कि अमरे वाकया है जिसे अल्लाह ने अपने वक्त पर जाहिर फरमा दिया, और उसकी मार्फत उसी शख्स को हासिल होगी जो खुदा की रहमत को उसके हकीकी मुकाम समेत समझता है। अल्लाह ताला ने इब्राहीम अहमदिया में जो इस आजिज़ की तसनीफ़ है ये वादा फरमाया है کہ لوگ فوج در فوج میرے پاس آئیں گے اور میرے پاس جمع ہوں گے اور مجھے تحائف بھیجیں گے اور میں تنہا نہیں چھوڑا جاؤں گا، بلکہ لوگ فوج در فوج میری طرف دوڑتے ہوئے آئیں گے اور مجھے قبول کریں گے، اور لوگوں کی طرف سے نیز ایسے ذرائع سے جنہیں لوگ نہیں جانتے مجھ پر خزائن کھولے جائیں گے، اور میں دشمنوں کے شر اور ان کی مخفی تدابیر سے بچایا جاؤں گا، اور مجھے اتنی عمر دی جائے گی جس میں میں وہ سب کچھ مکمل کر لوں گا جس کا اللہ نے ارادہ کیا ہے، خواہ دشمن اس پر ناک بھوں چڑھائیں اور اسے ناپسند کریں، اور مجھے زمین میں قبولیت عطا کی جائے گی، اور ہدایت پانے والے لوگ مجھ پر فدا ہوں گے، جیسا کہ تم دیکھ رہے ہو میرے خدا نے جو کچھ کہا تھا وہ سب پورا ہوا، کیا یہ جادو ہے یا تم نہیں دیکھتے؟ اگر یہ کاروبار غیر اللہ کی طرف سے ہوتا تو یہ پیش خبریاں پوری نہ ہوتیں اور ضرور میں مفتریوں کی طرح ہلاک ہو جاتا، اور تم دیکھتے ہو کہ میری جماعت ہر سال بڑھ رہی ہے، اور دشمنوں نے تو اللہ کے نور کو بجھانے میں کوئی دقیقہ فروغ داشت نہیں کیا، پھر بھی اللہ کا نور پورا ہوا اور وہ گھبرا رہے ہیں، پس وہ اپنے بلوں میں واپس گھس گئے ہیں، اور جانتے بوجھتے ہوئے بھی انہوں نے کینہ نہیں چھوڑا، کیا یہ غیر اللہ کی طرف سے ہے؟ تمہیں کیا ہو گیا ہے کہ تم شرم نہیں کرتے اور ذرا بھی غور نہیں کرتے؟ کیا تم شکستہ ہتھیاروں اور بندھے ہاتھوں اللہ سے لڑتے ہو؟ تم پر ہلاکت ہے اور تمہارے افعال پر، کیا یہ ایک مفتری کذاب کا فعل ہو سکتا ہے؟ کیا کبھی جھوٹوں کی یوں تائید ہوئی ہے؟ کیا یہ ایک کذاب کا کلام ہے؟ تمہیں کیا ہو گیا ہے کہ تم تقوی اختیار نہیں کرتے؟ کیا تم اللہ کی طرف لوٹائے نہیں جاؤ گے، یا تم اپنی خواہشات میں چھوڑ دیے جاؤ گے؟ اور جب بھی انہوں نے آگ جلائی تو اللہ نے اسے بجھا دیا، پھر بھی وہ تدبر اور غور و فکر نہیں کرتے، وہ کہتے ہیں کہ کیوں ہمارے نبی صلی اللہ علیہ وسلم کے خلفاء کا نام نبی نہیں رکھا گیا، جیسا کہ تم گمان کرتے ہو، ایسا اس لیے ہوا تا ختم نبوت کی حقیقت لوگوں پر مشتبہ نہ ہو اور تاکہ وہ ادب اختیار کریں، پھر جب اس پر ایک زمانہ گزر گیا تو اللہ نے ارادہ فرمایا کہ وہ خلفاء کی نبوت کے بارے میں ان دو سلسلوں کی مشابہت ظاہر فرمائے تاکہ اعتراض کرنے والے اعتراض نہ کر سکیں، اور تاکہ اللہ ان لوگوں کے وسوسوں کو دور فرمائے جو نبوت میں مشابہت دیکھنا چاہتے ہیں اور اس پر اصرار کرتے ہیں، بس اللہ نے مجھے بھیجا اور میرا نام ان معنوں میں نبی رکھا جسے میں پہلے تفصیلاً بیان کر چکا ہوں، نہ ان معنوں میں جو شر پسند خیال کرتے ہیں، اور دونوں اعتراضوں کو دور فرما دیا اور اس پہلو اور اس پہلو دونوں کو ملحوظ رکھا، اور اس میں غور و فکر کرنے والوں کے لیے ہدایت ہے، میں ایک اعتبار سے نبی اور ایک اعتبار سے امتی ہوں، میرے متعلق کسی طرح وارد ہوا ہے، کیا وہ پڑھتے نہیں؟ کیا وہ ان روایات میں جو ان کے پاس ہیں یہ نہیں پڑھتے کہ وہ تم میں سے ہے اور وہ نبی ہے؟ کیا یہ دو صفتیں عیسیٰ میں پائی جاتی ہیں؟ یا قرآن میں یہ دونوں اس کی نسبت مذکور ہیں؟ اگر تم سچ کہتے ہو تو ہمیں دکھاؤ، لیکن حقیقت یہ ہے کہ تم نے کفر کو ایمان پر ترجیح دی، پھر میں ایسے لوگوں کو کیسے ہدایت دے سکتا ہوں جنہوں نے فرقان کو پس پشت ڈال دیا اور وہ پرواہ نہیں کرتے؟ اللہ نے مسیح کے ہاتھوں سے کثر صلیب کا کام مقدر کر رکھا تھا اور اس کے آثار ظاہر ہو گئے، پس تعجب کی بات ہے کہ معترض غور نہیں کرتے، کیا وہ نہیں دیکھتے کہ عیسائیت ہر روز پگھلتی جا رہی ہے اور ایک قوم کے بعد دوسری قوم اسے چھوڑ رہی ہے؟ کیا انہیں اطلاعات نہیں ملتی یا یہ سنتے نہیں؟ ان عیسائیوں کے علماء خود اپنے ہاتھوں سے اپنے خیمے گرا رہے ہیں اور ان کے معزز توحید کی طرف ہدایت پا رہے ہیں، ان کا مذہب ہر روز پگھلتا جا رہا ہے اور ان کے تیر ٹوٹ رہے ہیں، یہاں تک کہ ہم نے سنا ہے کہ قیصر جرمن نے یہ عقیدہ چھوڑ دیا ہے اور نیک فطرت کا اظہار کر دیا ہے، اسی طرح ان کے محقق علماء اپنے گھروں کو خود اپنے ہاتھوں سے ویران کر رہے ہیں اور جس طرح وہ داخل ہوئے تھے نکل رہے ہیں، برا ہو ان آنکھوں کا جو دیکھتی نہیں اور ان کانوں کا جو سنتے نہیں، اور برا ہو ان کا جو کتاب اللہ پڑھتے تو ہیں لیکن سمجھتے نہیں، کیا عیسیٰ آسمان سے اتریں گے جبکہ قرآن نے انہیں روکا ہوا ہے؟ جو تم گمان کرتے ہو وہ عقل سے دور، بہت ہی دور ہے، قرآن کی قید آہنی قید سے زیادہ سخت ہے، بس ہلاکت ہو ان اندھوں پر جو اللہ کی کتاب پر غور نہیں کرتے اور نہ ہی عاجزی اختیار کرتے ہیں، کاش وہ جانتے کہ عیسیٰ کی موت ان مسلمانوں اور ان کے دین کے لیے بہتر ہے، رسول اللہ صلی اللہ علیہ وسلم عیسیٰ کے بعد ساتویں صدی میں تمہارے پاس تشریف لائے، اور میں تمہارے پاس اس صدی میں آیا ہوں جو 7 صدی کا دگنا یعنی 14ویں صدی ہے، یقیناً اس میں غور و فکر کرنے والی قوم کے لیے بڑی بشارت ہے۔